नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत छ। म प्रवीण पोखरेल। हरेक बिहान यसै समयमा हामी विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौ। मुलुकमा विक्रम सम्वत 2015 सालको संसदीय आम निर्वाचन प्रारम्भ भएको फागुन 7 गतेको दिनलाई स्मरण गर्दै 2073 सालदेखि निर्वाचन दिवसका रूपमा मनाउन थालिएको छ। यही क्रममा भोलि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितिवेयी निर्वाचन, शान्ति, स्थिरता, समृद्धि र सुशासन मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आम नागरिकले आफ्नो प्रतिनिधि चुन्ने माध्यमको रूपमा निर्वाचन प्रक्रिया मार्फत मतदान गर्ने कार्य आफैमा महत्वपूर्ण कार्य पनि हो। निर्वाचनको समयमा निर्वाचन आयोगको व्यस्तता बढ़े पनि अन्य समयमा निर्वाचन आयोगको सान्दर्भिकता के नै छ र भन्ने धारणा पनि छ। तर निर्वाचन पूर्व गर्नुपर्ने विभिन्न प्रकारका तयारीहरूले निर्वाचन आयोगको महत्वलाई सान्दर्भिकता दिइरहेको छ। सँगै निर्वाचन प्रणाली, मुलुकको निर्वाचन प्रणाली खर्चिलो भयो, यसबाट थुप्रै विकृतिहरू जन्मिए, भ्रष्टाचार लगायतका विकृतिहरू अझै मौलाउने माध्यमको रूपमा यो आयो भन्ने टीका टिप्पणीहरू पनि आउने गरेको छ। आज हामी निर्वाचन आयोगको गतिविधि, स्वच्छ निष्पक्षता सहित आगामी निर्वाचनका लागि निर्वाचन आयोगको तयारी, बढ़ीभन्दा बढ़ी प्रतिशत मत खस्ने वातावरण बनाउन आयोगले गरिरहेको कामहरू लगायतका सन्दर्भमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग कुराकानी गर्छौ। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। प्रमुख निर्वाचन आयुक्तज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
हजुर, सबैभन्दा पहिले त अब भोलि चौथो निर्वाचन दिवस मनाउन गइरहनु भएको छ, यहाँहरू अग्रिम शुभकामना पनि छ। अब धेरै नागरिकको, धेरै जनताको जिज्ञासा हुन्छ, निर्वाचनको बेला त निर्वाचन आयोगले काम गर्छ, अब यो बाँकी अवधिमा यत्रो समयमा चाहिँ निर्वाचन आयोग के गरेर बस्ला भन्ने एउटा दृष्टिकोण पनि छ, जिज्ञासा पनि छ। के गर्दै हुनुहुन्छ तपाईँहरू यो अवधिमा? अहिले निर्वाचनको समय छैन, अझै 2 वर्ष स्थानीय तहको र 3 वर्ष संसदीय निर्वाचनको समय छ अझै। के गर्दै हुनुहुन्छ यो अवधिमा?
यो वास्तवमा हामीले जुन एउटा आदर्श वाक्य, एउटा नारा अहिले तय गरेका छौँ, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन, शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने यो विषय भनेको चाहिँ निर्वाचनको अवधिमा गरेर मात्रै प्राप्त हुने विषय होइन। निर्वाचनको व्यवस्थापनमा यहाँले पनि भनिसक्नु भएको छ, 3 महत्वपूर्ण चरणहरू छन्। त्यो मध्ये सबभन्दा छोटो चरण भनेको निर्वाचन हुने चरण हो, निर्वाचन अवधिको चरण। हाम्रै सन्दर्भमा पनि हामी 3 वर्षमा निर्वाचन गर्छौँ भने निर्वाचन पछिको चरण भनेको नि 3-4 महिनाको हुन्छ, निर्वाचनकै चरण भनेको पनि 3-4 महिनाको हुन्छ। बाँकी रहेको 4 वर्ष भनेको त हामीले यो नारालाई, यो आदर्शलाई कसरी पुरा गर्ने भनेर सम्पूर्ण व्यवस्थापनका कार्यहरू गर्ने समय नै हो। त्यसकारण अहिले सर्वप्रथम त म आजको यस अवसरमा सबै नेपाली मतदाता, आदरणीय दिदीबहिनी, दाजुभाइहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। र म 3 मेजर के विषयमा हाम्रो शुभकामना हो भने, सबभन्दा पहिले सबै आम बालिक नागरिकहरूले आफ्नो मतदाता नावलीमा नाम समावेश गर्नु पहिलो, यदि छैन भने। दोस्रो, आफू मतदाता भएकोमा गर्व गर्नु, म नेपालको जनप्रतिनिधि छान्न पाउने व्यक्ति हुँ भनेर गर्व गर्नु।
हजुर।
र तेस्रो, हरेक निर्वाचनमा मतदान गर्नको निम्ति तयार हुनु, यो हाम्रो सबैप्रतिको आग्रह छ। यो गर्नको निम्ति यहाँको प्रश्न, तपाईँहरू के गरिरहनु भएको छ भन्ने सन्दर्भमा छोटोमा के मात्रै भनौँ भने, निर्वाचन आयोगले गत 65-66 आर्थिक वर्षदेखि आवधिक रणनीतिक योजना प्रारम्भ गरेर काम सुरु गरेको हो। हामीले 2 आवधिक चाहिँ योजना सम्पन्न गर्यौँ। आवधिक योजनाले प्रत्येक वर्षैभरि, सबै वर्ष निर्वाचनको पूर्व चरणमा पनि व्यापक रूपमा काम गर्नुपर्ने कुरालाई इङ्गित नै गर्छ। यो वर्ष हामीले त्यस्तो रणनीतिक योजना स्वीकृत गरेर कार्य प्रारम्भ गरेका छौँ र अबको हाम्रो क्रियाकलाप आगामी निर्वाचन सबै नै स्वच्छ हुन्छ, स्वच्छ हुन्छ, स्वतन्त्र हुन्छ, निष्पक्ष हुन्छ भन्ने अनुभूतिका साथ निर्वाचनमा तयार रहनको निम्ति सबैलाई प्रेरित गर्ने र एउटा उपयुक्त र विश्वसनीय वातावरण बनाउन लागि पर्ने क्रियाशील हुनेपर्छ। केन्द्रीय हित हुन्छ, त्यसै गरी हामी क्रियाकलाप सञ्चालन गर्छौँ।
अब यहाँले उल्लेख गर्नुभयो स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वसनीय र मितव्ययी निर्वाचनका लागि तेस्रो पञ्चवर्षीय रणनीतिक योजना निर्वाचन आयोगले बनाएको छ, यो भोलि लोकार्पण हुँदैछ। अब यसमा चाहिँ के विषयहरू समावेश छन् जसले चाहिँ तपाईँहरूले लिनुभएको स्वच्छ स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचन प्रक्रियालाई चाहिँ सहयोग पुर्याउँछ?
पहिलो चाहिँ आयोगले निर्वाचनको सन्दर्भमा मितव्यय अथवा इकोनोमी कस्ट इफेक्टिभ भनौँ निर्वाचनको कुरा उठाएको छ। संसार त सबै निर्वाचनमा टाढा कुरा त उल्लेख गरिन्छ नै, निर्वाचन स्वस्थ हुन्छ, स्वच्छ हुन्छ, के अरे विश्वसनीय हुन्छ, स्वतन्त्र हुन्छ भन्ने कुरा त उठाउने गरेकै हो। अहिले हामीले मितव्यय निर्वाचन कुरा पनि समावेश गरेका छौँ। यसको अर्थ यहाँले पनि कुरो उठाउनु भएको छ कि हाम्रा निर्वाचनहरू महँगा हुँदै गए विभिन्न कारणले, यो विषयमा हामीले रेडियो नेपालमै पनि अन्तर संवाद मार्फत धेरै कुराहरू भनिसकेका छौँ, म त्यहाँ जोड्न धेरै खप्न चाहन्न। यो निर्वाचनलाई धान्न सकिने मुलुकको अर्थतन्त्रले धान्न सकिने विषय अहिले एउटा जल्दो बल्दो विषय भनेर भयो। मैले यहाँ उल्लेख गर्न खोजेको कुरा के मात्रै हो भने निर्वाचन महँगो भयो भनेर निर्वाचनको विकल्प खोज्न सकिँदैन। यही किसिमको यस्तो चाहिँ महँगै गएको निर्वाचनबाट सुशासन र समृद्धि प्राप्त गर्न पनि कठिन हुन्छ। यो दुईटाका बिचमा हामीले एउटा उपयुक्त संयोजन कसरी गर्ने भनेर खोज्नुपर्छ र यसमा यहाँले भने जस्तो हामीले रणनीतिक योजना मार्फत मूलत पाँचवटा कुरालाई यसमा उठाएका छौँ जसले यो समग्रतालाई सन्देश पहिलो पनि सब गर्ने भनौँ हामी आयोगको एउटा संस्थागत सुदृढीकरणको पक्षमा छौँ। आयोग जति स्वायत्त हुन्छ, सबल हुन्छ, मर्यादित हुन्छ, आफ्ना डिसिजनहरू कार्यान्वयन गर्न सक्ने हुन्छ त्यति नै निर्वाचन गतिविधि हुने हो। दोस्रो हामीले निर्वाचन व्यवस्थापनमा सुधार गरेर एउटा प्रविधियुक्त निर्वाचन त्यो प्रणालीमा जाने भनेका छौँ। यसलाई छोट गर्न भन्नुपर्दा यति धेरै प्रविधिको विकास भइराखेको छ तर हामी अहिले पनि पुरानै पद्धति परम्परागत प्रणालीमै रमाइराखेका छौँ। एउटा छोटोमा भन्दा इभिएमको प्रयोगै पनि हुन सक्छ, अरू धेरै कुराहरू छन्। त्यस कारण हामीले यो प्रणालीलाई प्रविधिसँग कसरी यो चाहिँ कम्पाटेबल बनाउँदै जाने हाम्रो प्रणालीलाई भन्ने छ। तेस्रो विषय निर्वाचन सम्बन्धी नीतिगत र कानुनी सुधार गर्ने विषय छ। हामीसित निर्वाचन सम्बन्धी राष्ट्रिय नीति समेत छैन, धेरै छोडिएका ऐनियमहरू छन्, ऐन कानुनले सम्बोधन गर्नुपर्ने धेरै कुराहरू छन्। त्यस्तै गरेर राजनीतिक दलको दर्ता र नियमनको विषय यो संशोधन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने, व्यवस्थापन गर्नुपर्ने छ। बङ्गलीय प्रतिस्पर्धामा राजनीतिक दल नै हाम्रो सबैभन्दा ठुलो आधार हो, तर दलहरू पनि अलिकति संवेदनशील भइदिनु पर्यो, व्यवस्थित भइदिनु पर्यो, विवरणहरू दिनु पर्यो, पारदर्शी भइदिनु पर्यो, त्यो विषयलाई पनि हामीले फोकस गरेका छौँ भने अर्को साह्रै धेरै हामीले हेर्नुपर्ने विषय भनेको यो निर्वाचन व्यवस्थापनमा यो मतदाता शिक्षा, निर्वाचन शिक्षा, सबैलेसँग साझेदारीका सहकार्यका विषयहरू छन्। हामी त निर्वाचनको बेलामा चाहिँ के रहेछ भने साह्रै धेरै खर्च पनि गर्दा रहेछ निर्वाचन शिक्षामा, मतदाता शिक्षामा, तर लक्षित वर्गमा राम्ररी पुग्न सक्दा हुँदैन छौँ। अब अहिलेको यति बेला त्यो समय भनेको अघि मैले नारामा भने जस्तो मतदाता नामावलीमा नाम दर्ता गराउनेदेखि लिएर आउँदो चुनावमा योग्य मान्छेलाई, सक्षम मान्छेलाई, सिद्धान्त विचार निष्ठा भएको मान्छेलाई र मत दिन्छु भनेर तयारी हालतमा राख्ने, किनभने टेन्टेटिभ हाम्रा मतपत्र कस्ता हुन्छन् भनेर अब हामी भन्न सक्छौँ। राजनीतिक प्रणाली त ठुलो फेरिँदैन नि, अब त यही प्रणालीभित्र फेरियो भने तदनुसार जाँदा त्यो भएको हुनाले हामीले विद्यालयको शिक्षामा सामुदायिक संस्था निजी क्षेत्र मार्फत दिइने विभिन्न तालिमहरूमा अब अहिले त संघीय संरचनामा छौँ, प्रत्येक सरकार स्थानीय तहसँग साझेदारी सहकार्य गरेर उहाँहरूसँग समन्वयमा यस्ता कुराहरू लिएर जाने विषयहरूलाई अनि यो मिडिया भनेर मैले रेडियो टेलिभिजनहरू र सामाजिक सञ्जाललाई पनि मैले विज्ञापै रूपमा दिएँ। यो सामाजिक सञ्जाल लगायत समग्र मिडियालाई निर्वाचन शिक्षा र यो सचेतनामा कसरी बढीभन्दा बढी प्रयोग गर्न सकिन्छ भन्ने विषयहरू पनि छन्। हामी चुनावको बेलामा त गरेकै छौँ अनि अलिकति हाम्रो निर्वाचन प्रणालीले लैङ्गिक पक्षलाई पनि हेर्नुपर्छ, सामाजिक समावेशीकरणका पक्षहरू पनि छन्। कसरी हामी त्यो वर्गसँग पुग्छौँ? हामीले संविधान र कानुनमा त भन्यौँ कुरामा पनि निर्वाचन आयोगले अरूसँग साझेदारीको सहकार्य गरेर अगाडि जान सक्छ।
अन्तर्संवाद कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट, र आजको अन्तर्संवादमा विशेष गरी निर्वाचन, भोलि निर्वाचन दिवस मनाइरहेछ, निर्वाचन आयोगको अग्रसरतामा यही सन्दर्भमा रहेर मुलुकको निर्वाचन प्रणाली, निर्वाचन आयोगले गरिरहेका काम लगायतका सन्दर्भमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग हामी कुराकानी गरिरहेका छौं, र टेलिफोनमा त्यति स्पष्ट आवाज नसुनिएकाले हामी फेरि उहाँसँगको यो सम्पर्क जोड्ने प्रयासमा छौं। र हजुर प्रमुख आयुक्तज्यू,
हजुर
हजुर, टेलिफोनमा अलिकति खराबी आएको कारण हामीले स्पष्ट आवाज अलिकति सुन्न सकेनौं र फेरि हामी सम्पर्कमा रह्यौं। अब निर्वाचन प्रणालीको विस्तृत सन्दर्भहरू यहाँले उठाइरहनु भएको थियो। निर्वाचन प्रणाली महँगो खर्चिलो भयो र यसले चाहिँ दूरगामी चाहिँ राम्रो असर गर्दैन भन्ने विश्लेषणमा, अब तपाईँहरू यो प्रक्रियालाई, यो प्रणालीलाई सुधार गर्न अब मुख्य सरकार पछि राजनैतिक दलहरूसँगको छलफललाई चाहिँ कसरी अगाडि बढाउनु भएको छ?
निर्वाचन आयोगलाई दुईटा दृष्टिकोणबाट हेर्छ, एउटा समग्र निर्वाचन प्रणालीको विषय, यो संविधानमै उल्लेख भएको अहिलेको मिश्रित निर्वाचन प्रणाली छ, छोटकरीमा भन्नुपर्दा त्यो भएको हुनाले यो आम सहमति र राजनीतिक दलको विषय हो, हामी यसमा त्यति धेरै प्रवेश गर्दैनौँ, हामी निर्वाचन पद्धतिसँग चाहिँ अलिकति बढी जोडिन्छौँ, यो भनेको निर्वाचनको समग्र व्यवस्थापनसँग जोडिएको विषय छ। अहिले हामीले निर्वाचनलाई राम्रो सस्तो बनाउने भनेको भइराखेको प्रणालीभित्र कसरी राम्रो बनाउने भन्ने एउटा विषय छ, दोस्रो समग्र प्रणालीलाई नै अलिकति रिभिजिट गर्नुपर्ने हो कि भन्ने विषय पनि छ, हामी यसलाई छलफलमा लिएर आउँछौँ। तर हाम्रो अहिलेको ध्येय चाहिँ भइराखेको प्रणालीभित्रै निर्वाचनलाई कसरी मितव्ययी धान्न सकिने बनाउन सकिन्छ भन्ने हो, यसमा आयोगले तीनटा कुरालाई फोकस गर्छ। पहिलो विषय भनेको निर्वाचनमा हुने खर्च भनेको एउटा निर्वाचन व्यवस्थापनमा हुने खर्च हो, सञ्चालन र व्यवस्थापनमा, जुन निर्वाचन आयोग र अन्तर्गत निकायहरूबाट हुन्छ। यो खर्चलाई कसरी कम गर्ने भन्ने विषय हामीले हाम्रो कार्ययोजनामा पनि समावेश गरेका छौँ, र यसलाई मैले लामो व्याख्या गर्न पर्दैन, यहाँले नजिकबाट हेर्नु भएको छ, उपनिर्वाचन भर्खरै सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचन, त्यसमा हामीले यो प्रमाणित पनि गरेका छौँ, यदि निर्वाचन आयोग स्वयं मितव्ययी भयो भने, हाम्रा क्रियाकलापहरू पारदर्शी भयो भने, हामीले अलिकति स्थानीय हाम्रा स्थानीय तह माताहतका निकायहरूलाई बढी जिम्मेवार बनाउन सक्यौँ भने, र केही कानुनी कुराहरू जस्तो मत जहाँ खस्छ मत त्यहीँ गनिन्छ, एउटा सिम्पल मात्रै मैले कुरा भन्न खोजेको, त्यति मात्रै भन्न सकियो भने पनि यो ढुवानी लगायत मतगणनाका व्यापक खर्च कटाउन सकिन्छ। यस्ता कुराहरू हामी हाम्रो प्रक्रियाबाट गर्ने हौ एउटा। दोस्रो निर्वाचनमा हुने खर्च भनेको चाहिँ निर्वाचन सुरक्षा खर्च पनि हो। सुरक्षालाई आयोगले कसरी बुझ्दछ भने, सबैको निम्ति सधैँ सुरक्षा हुनुपर्छ, निर्वाचनको बेला मात्रै होइन। निर्वाचनको बेला भनेको चाहिँ अलिकति संवेदनशीलतालाई हेरेर अलिक बढोत्तरी गर्ने विषय हो, त्यसकारण निर्वाचनकै बेलामा हुने खर्चलाई निर्वाचन सुरक्षासँग जोडेर ठुलो कुरा नगरौँ, सदैव सुरक्षाको अनुभूति ढङ्गले दिने ढङ्गले अगाडि जाउँ, किनभने विकसित मुलुकहरूमा त्यो प्रणाली छ। अर्को भयावह तस्विर भनेको निर्वाचनको प्रचार प्रसारमा हुने खर्च हो, उम्मेद्वारबाट हुने खर्च र दलहरूबाट हुने खर्च जति छन् यसलाई व्यवस्थित गर्न, प्रभावकारी बनाउन, आचार संहितालाई प्रभावकारी बनाउन, पारदर्शी गर्न, र कहाँ कति कुन रिसोर्स आएको छ त्यसलाई प्रष्ट ढङ्गले देखाउन नसक्ने हो भने यो भयावह तस्विर हुन्छ। एउटा त गजबको एउटा स्टडीले के भन्छ भने, निर्वाचन व्यवस्थापनमा एक रुपियाँ खर्च हुन्छ भने सुरक्षामा दुई रुपियाँ खर्च हुन्छ, अनि निर्वाचन व्यवस्थापन र सुरक्षामा हुने खर्चको टेबर अर्थात् 9 रुपियाँ चाहिँ यो निर्वाचनको प्रचार प्रसारमा दलहरूबाट खर्च हुन्छ। यो त देखिने खर्च, नदेखिने कति हुँदो कल्पना गर्नुहोस् त। यो भएको हुनाले यसलाई अहिले नयाँ ढङ्गले हेर्नुपर्छ। यसमा आयोगले एउटा छलफल के चलाउन चाहिँ खोजेको छ अहिले यहाँ यो मार्फत, यहाँहरू मार्फत पनि म भनौँ भने, अब राजनीतिक दलहरूलाई स्टेट फन्डिङमा पो जाने हो कि,
अर्थात् राज्यले
निश्चित चाहिँ मापदण्डको आधारमा उहाँले प्राप्त गरेको मत पनि हुन सक्छ, उहाँले प्रतिनिधित्व गरेको पदहरूको संख्या र त्यसको चाहिँ गहनता पनि हुन सक्छ, उहाँहरूको अर्गनाइजेसन स्ट्रक्चर कहाँ कहाँ पुगेको भन्ने हुन सक्छ लगायतका विषयवस्तु हेरेर थोरै राज्यबाटै रिसोर्स दिने र समग्र त्यो रिसोर्सलाई यो चाहिँ यो यो प्रतिवेदन प्रणालीलाई समेत एउटा राज्यद्वारा व्यवस्थित गरिदिने प्रणालीमा गयो भने अन्न धुन्न ढङ्गले हुने खर्च जसले कसले कति दिएको छ कहाँ नदेखिने खर्चहरू अनछिन खर्चहरू शून्य हुँदै जान्छन् र यसले एउटा वित्तीय सुशासनको अवस्था सिर्जना गर्छ कि भन्ने पनि हाम्रो बुझाइ छ। यद्यपि यी छलफलका विषयहरू हुन्, अहिले हाम्रो ध्यान चाहिँ राजनैतिक दलहरूको स्वमूल्याङ्कन, कोषको व्यवस्थापन र हामीले गर्ने खर्चहरूको न्यूनीकरणतर्फ बढी केन्द्रित छ।
अब उम्मेद्वारलाई आचार संहिता पनि छ, यति खर्च गर्न पाउन गर्न सक्ने भन्ने एउटा मापदण्ड पनि छ, एउटा सीमितता पनि छ। अब त्यो अनुसार जाने हो भने उम्मेद्वार चुनावमा जानै सक्दैन, जनतामा जानै नसक्ने अवस्था अहिलेको छ। अब आचार संहिता बनाउनुहुन्छ तर यसको प्रभावकारिता प्रभावकारी रूपमा अनुगमन हुँदैन, अब अलिकति समय अनुकूल यो आचार संहिता अलिकति नभएको हो कि, यसलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता हो कि?
यो छ, मैले यसलाई थोरै के पनि भनौँ भने यो विकासोन्मुख मुलुकहरूमा चाहिँ बढी नियन्त्रित पद्धति हुँदो रहेछ, विकसित मुलुकहरूमा चाहिँ स्वनियन्त्रित पद्धति हुँदो रहेछ। यो अर्काले नियन्त्रण गरिदिएदेखि गर्ने, अर्काले थाहा पाउँदैन भनेपछि आँखा छल्ने जुन प्रणाली हुन्छ त्यसलाई जति सुकै गतिलो बनाउँछु भने पनि हामी पर्फेक्ट हुनै सक्दैनौँ। अब हामीले यसलाई नै रूपान्तरण गर्नुपर्ने के हो भने आत्मा अनुशासन राजनीतिक दलमा, उम्मेद्वारमा, कर्मचारीमा, आम नागरिकमा, मतदातामा यो आत्मनियन्त्रणको विषय र आफै कसरी चाहिँ संयमित हुने र आफै कसरी विज्ञ हुने र आफैले गर्नु वा नगर्नु पर्ने कुराहरू के हुन् भनेर थाहा पाएर जाने विषयमै जानुपर्छ। अहिले कस्तो भयो भने आचार संहिता भनेको चाहिँ सँगै मिलेर डिसिजन गर्ने अनि आयोगको आँखा छल्न पाउन्जेल आँखा छल्ने त होइन नि आचार संहिता संसार। तपाईँको नि त आचार संहिता छ, मेरो आचार संहिता छैन, हरेक नागरिकको आचार संहिता छैन, प्राकृतिक सिद्धान्त नियमहरू पनि छन् नि हामीले पालना गर्नुपर्ने भने यी पालना गर्नुपर्ने कुरा नगर्ने र अरूले बिगारिदियो अथवा हेरिदिएन भन्ने प्रणाली छ यसलाई फेर्नुपर्छ र यहाँले भने जस्तो हामी आचार संहिता पनि पुनरावलोकन गर्ने र समग्र यो नियन्त्रण पद्धति नियन्त्रण पनि सँगसँगै अहिले टोटल्ली छोड्न त सकिँदैन, यो अनुगमनको पद्धतिलाई पनि तल पुर्याउने हामीले प्रयत्न गरेका छौँ। यो वर्ष मैले सानो उदाहरण भन्यो, सधैँ आयोगले मात्रै यो आचार संहिता हेर्थ्यो अनि हामीले एउटा टिम पनि बनाउँथ्यौँ अनि यो पत्रकारज्यूहरूकै टिम हुन्थ्यो, त्यसले पनि विभिन्न पत्र पत्रिका आदिमा के भएको छ भनेर कुरा हेर्थ्यो, तर हाम्रा आँखा यहाँबाट चाहिँ कञ्चनपुर पुग्न सक्दैनन्, झापा पुग्न सक्दैनन्। हाम्रा आँखा झापाकै आँखाले त झापा हेर्छ, कञ्चनपुरले त हेर्छ, कर्णालीले त हेर्छ नि। त्यो भएको हुनाले यो वर्षदेखि हामीले 77 जिल्लामा अनुगमन समिति क्रियाशील बनायौँ, यसले केही न केही हामीलाई चाहिँ परिवर्तन गरायो। भोलि स्थानीय तहको निर्वाचन हुँदा आचार संहिताको अनुगमन प्रत्येक स्थानीय तहभित्रैबाट पनि हुन्छ है, तहको हाम्रो छुट्टै समिति हुन्छ यो बाट नि हुन्छ भनेर भनिदियो भने त्यो नियन्त्रण र व्यवस्थापन पनि प्रभावकारी हुने, तर यसलाई व्यवहारिक बनाउन जरुरी छ, यसलाई हामी केही न केही परिवर्तन गरेर जान्छौँ, यो पनि हाम्रो सुधारको योजनाभित्र छ।
हजुर, अब यही सन्दर्भमा निर्वाचन आयोगलाई बेला बेला आरोप लाग्ने गरेको छ, सत्ताको छाया यसमा परेको छ, स्वतन्त्रता निष्पक्ष निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाउने गरिएको छ, सत्ताको छाया यसमा पर्छ भन्ने आवाज प्रश्नलाई चाहिँ के भन्नुहुन्छ यहाँ?
अब यो मैले हामी कहाँ मैले निर्वाचन आयोग मात्रै नभनौँ, एउटा सानो गाउँपालिकाकै उदाहरण दिएर भनौँ अथवा अर्को कुनै संस्थानको उदाहरण दिएर भनौँ भने पनि एउटा बडा गजबको मनोरोग भन्छु यो छ, आफूले भने जस्तो भयो भने सबै ठिक हुने, आफूले भने अनुकूल भएन भने सबै बिठिक हुने, यस्तो कसीबाट कुनै पनि संस्थाको कुनै पनि निकायको यो मूल्याङ्कन हुनु हुँदैन भन्ने मलाई लाग्दछ। त्यसकारण स्पेसिफिक भएर यो घटनामा यो हुनु पर्थ्यो र यस्तो भयो भनेर हामीले भन्न सकेका छैनौँ, यो आरोप हुन्छ नै सदैव सरकारको। अब सरकारभन्दा कुनै पनि आयोग स्वायत्त हुन्छ, स्वतन्त्र हुन्छ, निष्पक्ष हुन्छ,
विश्वसनीय हुन्छ, त्यो हुन्छ, हुनु पनि पर्दछ। तर आयोगको सम्बन्ध संसदसित पनि हुन्छ, आयोगको सम्बन्ध कार्यपालिकासित पनि हुन्छ, आयोगको सम्बन्ध न्यायपालिकासित झन् अत्यन्तै घनिष्ठतम रूपले हुन्छ, यो स्वाभाविक रूपले हुन्छ। हामीलाई रिसोर्स आवश्यक पर्छ, त्यो रिसोर्स त हामीले त नेपाल सरकारबाटै लिने हो नि। त्यस कारण रिसोर्स लिनु भनेको उसको छाया पर्नु भनेको होइन। अब निर्णयको सन्दर्भमा मैले थोरै धेरै लामो त कुरा नगरौँ है, यसमा मैले के देख्छु भने 64 सालमा पनि इलेक्सन भयो, इलेक्सन भइसकेपछि एउटा पक्षबाट ठुलो इस्यु उठो, संसदीय समिति नै भनौँ छानबिनको निम्ति। 70 सालमा पनि त्यही भयो, बरु 74मा भएको पाइएको छैन, अहिले उपनिर्वाचन त्यो भएन, तर त्यो कुनै पनि समितिले, छानबिन गर्ने समितिले निर्वाचन आयोगले यो ठाउँमा यस्तो गल्ती गर्यो र यो यो कारणले उनले चाहिँ सरकारको छाया भएर काम गर है भन्ने कहीँ कतै प्रमाणित गरेकै छैन, भन्न चाहिँ भनिएको छ। त्यस कारण यो आत्मतुष्टिको लागि भनिने कुरा भन्दा पनि हामीले के चाहिँ भन्नु पर्यो सबैतिरबाट भने सबैले, निर्वाचन आयोग मात्रै होइन सबै संवैधानिक आयोगहरू बलियो हुनुपर्दछ, स्वायत्त हुनुपर्छ, स्वतन्त्र हुनुपर्दछ र संसारले मान्यता दिएका स्वायत्तताका, वित्तीय स्वायत्तता, प्रशासनिक स्वायत्तता, संस्थागत स्वायत्तता, कार्य सम्पादन गर्ने स्वायत्तता, अनुगमन मूल्याङ्कनका विषयहरूको स्वायत्तताका कुरालाई पालना गराउनको निम्ति चाहिँ दृढ भएर लागिदियो भने उसले काम गर्न सक्छ। हामी के मात्रै भन्छौँ भने हामी सबैका कुरा सुन्छौँ, तर हामीले के गर्नुपर्ने हो भन्ने कुरा संविधान र कानुनले हामीलाई निर्दिष्ट गरेको छ, हामी त्यसलाई सफलतापूर्वक सक्षमतापूर्वक कार्यान्वयन गर्छौँ, आयोगको टिम त्यसरी गरी बढ्छ। यसमा अरू मैले धेरै प्रवेश
गर्छु हस। यो सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद र सबैलाई हार्दिक
नमस्कार। हजुर, आजको अन्तरसंवादमा हामीले भोलि मनाउन लागिएको निर्वाचन दिवसको सन्दर्भ पारेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग कुराकानी गर्यौं। यो कुराकानीसँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को कुनै विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको यो कार्यक्रमबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।